نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم ورفعناه مكانا عليا أولئك الذين أنعم الله عليهم من النبيين من ذريتي من ذرية آدم وممن حملنا مع نوح مع نوح ومن ذرية إبراهيم وإسرائيل إبراهيم وإسرائيل وممن هدينا واجتبينا إذا تتلى عليهم آيات الرحمن خروا سجدا وبكيا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين ابھی آپ کے سامنے سورۃ مریم کی آیت نمبر 57 اور 58 رکھی کانٹیکس کو دیکھ لیں تو اس آیت کے پیچھے اللہ سبحانہ تعالیٰ نے بہت سارے انبیاء کا تذکرہ فرمایا جس میں حضرت اسماعیل علیہ السلام حضرت ادریس علیہ السلام حضرت موسیٰ اور باقی نبی تھے لیکن یہاں میں نے یہ آیتیں آج انبیاء کرام کے لیے نہیں بلکہ ایک ایسی شخصیت کے لیے پڑھی کہ جن کو لوگ امام بخاری کے نام سے جانتے ہیں اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ لوگوں میں لوگ ایسے ہوتے ہیں کہ کچھ کو اللہ تعالیٰ بلند کر دیتا ہے حضرت ادریس کے قصے میں یہ بات آئی تھی کہ وَرَفَعْنَاهُ مَكَانًا عَلِيًّا ہم نے اس کو بلندی دی اور بہت بلند جگہ پہ لے جانا اب حضرت ادریس کے معاملے میں اس میں کیا ہے یہ تو تفسیر کی کلاس میں آپ سنیں گے انشاءاللہ کہ کیسے اللہ تعالیٰ نے ان کو جسم اور روح کے ساتھ آسمانوں پہ لے جا کر وہاں ان کی روح کو نکالا تھا لیکن اگر اس کو ظاہری بلندی دیکھیں تو امام بخاری ان شخصیات میں سے ہیں کہ جن کو اللہ تعالیٰ نے بہت بلندیاں دی آج انشاءاللہ ہم اپنے سیشن میں دیکھیں گے کہ امام بخاری کے کچھ ایسے اوصاف جس میں ان کا حلیہ مبارک بھی ہم دیکھیں گے اور دوسرے لوگ ان کے بارے میں کیا کہتے ہیں اور ان کا تقویٰ ان کا ورع اور ان کی کیا خوبیاں بظاہر دکھتی ہیں بظاہر وہ کیا خوبیاں ہیں جو حضرت امام بخاری میں موجود تھی کہ اللہ تعالیٰ نے ان کو اپنے کام کے لیے چنا آیت کے اگلے حصے میں آتا ہے اولئک الذین انعم اللہ علیہم یہ وہ لوگ ہیں جن کو اللہ نے چنا یا جن پر اللہ نے انعام کیا من النبیین انبیاء کرام میں سے من ذریت آدم آدم کی ذریت میں سے وممن حملنا مع نوح ومن ذریت ابراہیم و اسرائیل اور ان لوگوں میں سے جن کو ہم نے نوح کے ساتھ کشتی میں سوار کیا اور ابراہیم اور اسرائیل کی ذریت میں سے وممن ہدینا واجتبینا اصل یہ حصہ ہمارے آج کے ٹاپک میں کہ ان میں سے بعض وہ ہیں جن کو ہم نے ہدایت بھی دی راستہ بھی دکھایا اور پھر ہم نے ان کو چن بھی لیا ان کا حل کیا تھا اذا تتلا علیہم آیات الرحمانی جب ان کے اوپر رحمان کی آیتیں پڑھی جاتی ہیں تو خروا سجدًا وبکیًا تو وہ سجدہ کرتے ہوئے روتے ہوئے یعنی وہ روتے ہوئے سجدوں میں گر جاتے ہیں تو امام بخاری کی شخصیت پہ یہ بات بہت ہی زیادہ فٹ ہوتی ہے کہ اللہ تعالیٰ نے ان کو جو عزت بخشی جو آنر بخشی اس کے اندر ان کی کو خوبیاں تھیں کون تھیں آئیے تھوڑی سی بات ان کے بارے میں کرتے ہیں امام بخاری رحمہ اللہ کے والد محمد اسماعیل تھے دولت مند تھے کاروبار کرتے تھے گو کہ امام بخاری کے بچپن میں یہ دنیا سے چلے گئے لیکن پیچھے ترکے میں کافی دولت چھوڑی اور ان کے مال کے بارے میں خود ان کا ایک شاگرد یہ گواہی دیتا ہے کہ انہوں نے وفات سے پہلے مجھے یہ بات بتائی کہ میں اپنے پیچھے ایک درہم بھی مشتبہ کمائی کا نہیں چھوڑا یعنی جس میں شبہ ہو جس میں اشتباہ ہو اور آج مفسرین اس بات پہ کہنے پہ مائل ہیں کہ یہ رزق حلال کی کرامت تھی کہ اللہ تعالیٰ نے امام بخاری سے اتنا بڑا کام لیا باپ سے جو دولت ملی پاکیزہ تھی اور کہتے ہیں کہ انہوں نے اس کو پھر مضاربت پہ لگا دیا मुजारबत कहते हैं कि पैसा आपका होगा, काम कोई दूसरा करेगा। जो लोग कारोबार जा करते हैं उनको पता है कि कारोबार में दो ही चीज़ें चाहिए होती हैं, पैसा कमोडिटी और काम करने वाला यानी वर्कर। तो जिनके पास पैसा होता है वो सिर्फ पैसा लगा देते हैं, वक्त नहीं दे पाते। कुछ ऐसे लोग होते हैं जिनके पास माल नहीं होता लेकिन स्किल्स होती हैं, तो फिर वो अपनी मेहनत लगाते हैं और बाद में नफ़ा और नुकसान बराबर पे होता है। इमाम बुखारी के बारे में आता है कि उन्होंने सारी जिंदगी कभी भी लेन देन नहीं किया। किसी ने उनसे इसकी वजह पूछी तो कहने लगे, ना बाबा, लेन देन में हमेशा ही ज्यादती हो जाती है। चंद छोटी छोटी झलकियां मिलती हैं जिसको इंशाल्लाह आपके सामने अभी रखूंगी, तो आप देखेंगे कि कितने मुख्तात थे। बस दफा हम ये सोचते हैं कि फलां इल्म के मैदान में मुख्तात है, यानी फलां इल्म देते हुए बहुत सही रिवायत देते हैं या सही अहादीस बयान करते हैं या वो सही तफासीर से अखज करते हैं, लेकिन याद रखिएगा, इल्म देते हुए भी पाकीज़ा वही होगा जो अपने आम जिंदगी के मामलात में फेयर होगा। और इमाम बुखारी हमें इसी में से लगते हैं, खुद को तिजारती झमेलों से आज़ाद रखा और पूरे दिल और दिमाग के साथ, सुकून कल्ब के साथ अपनी ज़िंदगी हदीस नबवी की खिदमत में गुजार दी। अल्लाह ताला हमें भी इसी की तौफीक दे। और ये वही करेगा जिसके अंदर कनात होगी, और जो खूब से खूब कमाने के शौक में होगा उसको तो ये होगा कि फलां को आधा नफ़ा क्यों दे रहा हूँ, माल तो मेरा है तो मैं खुद कर लूँ। तो पहली बात तो आज के इस हिस्से से ये अपने लिए समझ लीजिए कि कुछ लोग दुनिया में सिर्फ माल कमाने आते हैं और कुछ नेकियाँ कमाने आते हैं। अल्लाह ने मुसलमानों को माल कमाने की मेहनत ने देना है, वो तो आखिरत में अल्लाह ने इतने सोने चांदी के ढेर रखे हुए हैं, संभालते नहीं संभलेंगे। दुनिया में मोमिन को अल्लाह ने नेकियां जमा करने के लिए भेजा है, ज़रूरत के लिए माश साथ होती है अल्लाह के रास्तों के लिए, और याद रखिए आप जितनी मर्जी कोशिश कर लें अल्लाह ने आपको उतना ही देना है जो आप चाहेंगे। इमाम बुखारी बचपन से ही इल्म के शौकीन थे, अल्लाह ताला ने उनको इल्म की मोहब्बत से नवाजा था। इतनी मेहनत से इल्म हासिल किया कि इल्म हासिल करने के रास्ते में इतनी तकलीफें आईं, लेकिन सब्र और शुक्र से हाथ खाली नहीं रखा। इनके बारे में आता है कि एक दफ़ा अपने एक उस्ताद आदम बिन अबी यास के पास तलब हदीस के लिए तशरीफ़ ले गए, मगर तोशा ख़त्म हो गया, खाना ख़त्म हो गया। सफ़र में 3 दिन मुतवातर घास और पत्तों पर गुजारा किया, लेकिन किसी से मांगा नहीं। कैन यू बिलीव? और आपको था कि ये अपने उस्ताद के दरवाजे पर जाके बैठ गए थे, इतना नहीं कह रहे थे कि खोलो दरवाज़ा मैं हदीस लेने आया हूँ। पहले दौर में लोग उस्ताद को कहना कि हम आ गए हैं अब आप आ जाइए, इसको उस उस्ताद की तौहीन समझते थे। अल्लाह ताला का मोजज़ा देखिए कि भूखे थे, ज़रूरत भी थी, लेकिन इन्होंने किसी के आगे हाथ नहीं फैलाया। इतने में एक अजनबी शख्स इनके पास से गुजरा और यूँ इनकी तरफ एक थैली फेंक के चला गया, और उसके बाद वो गायब हो गया, और जब थैली खोली तो उसमें दीनार थे। وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا اور وَمَنْ يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ۔ اللہ تعالیٰ نے کسی فرشتے کو بھیجا یا انسان کو بھیجا، ان کو کچھ نہیں پتا کون ہے، اور اس سے ان کا گزارا ہوا۔ اسی طرح بصرہ میں ان کے دوست، میں مشکل لفظوں کو آسان کرتی ہوں کیونکہ جب آپ کتابوں میں سے یہ لفظ پڑھتے ہیں تو آپ فوکس ہی نہیں کر پاتے، اتنی مشکل اردو ہوتی ہے، لیکن ان کے جس طرح آپ سب ایک دوسرے کے ماشاءاللہ اس وقت کولیگز ہیں اور ایک ہم کلاس ہیں، تو ان کے ایک ہم کلاس نے ان کے بارے میں کہا کہ بصرہ میں ایک مرتبہ کئی روز تک شریک درس نہ ہوئے۔ اب لوگوں کو فکر لگی کہ یہ کیوں نہیں آئے۔ अब आप सोचिए, हर एक अपने ऊपर भी तो सोचते ही है ना हर बात को सुनते हुए कि क्या रीज़न थी ना आने की। और कहते हैं कि जब पता किया बाद में तो पता चला कि इनका खर्च ख़त्म हो चुका है, नौबत यहाँ तक पहुँची है कि आपको अपने बदन के कपड़े भी फरोख्त करने पड़े, और इनके पास कपड़े भी नहीं है कि जिसको पहन के आ सकें। इनके दोस्त कहते हैं कि फिर हमने इनकी मदद के लिए चंदा जमा किया, फिर उसे कपड़े तैयार किए और वो कपड़े पहनकर वो दर्स में हाजिर हुए। और एक सुन लीजिए इनका किस्सा, जिसको सुनते वक्त हम सब अपने हालात को कितना अच्छा महसूस करेंगे। इनके बारे में किसी का कॉल है कि फ़कर कैशी की वजह से एक दफ़ा बीमार हो गए। जब बीमार हुए तो बीमारी तवील हो गई। उस दौर में हकीमों को पेशाब भेजा जाता था, जिस तरह आज भी लोग पेशाब भी भेजते हैं तो टेस्ट कराते हैं ना, तो इनका पेशाब हकीम के पास भेजा गया। जब उन्होंने इनके पेशाब का एनालिसिस किया तो कहने लगा कि ये वो शख्स है इसका पेशाब इस बात की गवाही देता है कि जिसने पूरी जिंदगी सालन नहीं खाया, उसको बुलाओ। इनके पास लोग आए, कहा, सुना इमाम बुखारी, क्या आपके बारे में हकीम की ये रिपोर्ट ठीक है? कहने लगे, हाँ ठीक है। हकीम ने कहा कि इसकी रिपोर्ट बताती है इस शख्स ने सारी जिंदगी सिर्फ सूखी रोटियां खाई हैं। और जब इसरार किया तो पता चला कि 40 साल से सिर्फ सूखी रोटियां खा के गुजारा करते थे। आखिर हकीम को कहना पड़ा कि अगर इनको मजीद जिंदा रहना है तो इनके खाने में सालन डालिए। लेकिन इन्होंने इनकार कर दिया कि जो काम सारी जिंदगी नहीं किया वो अब क्यों करूं। फिर इनके उस्तादों ने इनको मजबूर किया कि देखो तुम्हारी सेहत का मसला है। कहने लगे, अच्छा तो फिर रोटी के साथ दो चीज़ें मैंने पढ़ी हैं मुख्तलिफ जगह से, शक्कर खाने पे या सिर्फ तेल खाने पे, ऑलिव ऑयल जिसको है उस पे इकरार किया, सालन फिर भी नहीं माने। याद रखिए कि इल्म जिस्म की राहत के साथ नहीं मिलता। इसके लिए हमें तो ये कहना पड़ता है कम खाओ वेट बढ़ रहा है, वेट लूज करो। लेकिन इनका हाल देखिए। फिर इनके बारे में इनके वालिद के उस शागिर्दों में से किसी का कॉल है, कहते हैं कि उन्होंने एक बार कुछ माल आपकी खिदमत में पेश किया। इत्तफाक़े हसन है कि शाम को बाज़ ताजिरों ने इसी माल पर 5,000 मुनाफा देकर इसको ख़रीदना चाहा। यानी इनको अपने बाप के शागिर्दों से कुछ तोहफा मिला, कुछ माल था, कोई चीज़ थी, कपड़े होंगे या कोई भी होगी। किसी ने वो माल देखा, उनको पता था कि इन्होंने खुद तो रखना नहीं, कहा कि ये मुझे 5,000 दिरहम का दे दो या 5,000 का दे दो। कहने लगे, कल बताऊंगा। अब जरा यहाँ से सुनिएगा आप इनकी शख्सियत के वो छुपे हुए पहलू जो आज हम सब खोल रहे हैं, और साथ ही साथ हमारे ऊपर और भी बहुत सारी बातें खुल रही हैं। कहने लगे, कल बताऊंगा, मैं रात को इस्तखारा करूंगा। तो उन्होंने कहा ठीक है। अगले दिन सुबह जब पहुंचे तो ताजरों का एक और गिरोह आया हुआ था, उन्होंने कहा इनका माल देकर कि 10,000 में दे दो मुझे। उन्होंने बोली दे दी कि ये तो 10,000 का माल हम लेंगे। तो उन्होंने कहा, नहीं, रात को मैंने नियत कर ली थी कि शाम से आने वाले उस काफले को 5,000 का दे दूंगा, और तुम्हें देकर मैं अपनी नियत को तोड़ना नहीं चाहता। तो 10,000 का नफा छोड़कर कम कीमत पे पहले ताजिर को दे दिया। ये आसान बातें नहीं होती। ना तो उनसे वादा किया था, समझ रहे हैं, कि दूंगा, आपके दिल की मर्जी है। ये देखिए, इन्नहुम मिन तक्वल कुलूब, कुरान में आप पढ़ेंगे, असल दिल का तकवा ही हर जगह आपको चलाएगा। आप वहीं पहुंचेंगे जहां आपका दिल ले जाएगा। कोई इनको इस पे असूल नहीं दे सकता। आप किसी जगह फतवा ले लीजिए, बिल्कुल जायज था, ये सुबह दे सकते थे। मेरी चीज है ये, मैंने आपको अगर नहीं कहा ना कि ये बोतल मैं इशरत आपको दे दूंगी, मेरे दिल में कि मैं इनको दे दूंगी, बाद में मैं देखती हूँ कि इनसे ज्यादा वो प्यासे हैं या उनको खांसी लगी, मैं कहती हूँ आप ले लीजिए, मेरी चीज है, इट्स ओके। लेकिन ये लोग अपने दिल के जज्बात की भी इतनी हिफाजत करते थे कि नहीं, दिल के अंदर झूठ ना आ जाए। एक और वाक्य सुन लीजिए इनका। मिजाज में इंतहा दर्जे की रहम दिली और नरमी अल्लाह ने बख्शी थी। एक दफा इनका एक पार्टनर, कारोबारी जो शख्स जारिब कहते हैं उसको, यानी जो इनका बिजनेस पार्टनर था, 25,000 दिरहम इनके दबा लिए। यानी होता है कारोबारों में इस तरह के। इनके शागिर्दों ने कहा कि देखे वो कर्जदार फलां शहर में गया, आप जाकर उससे पैसे ले लीजिए। कहने लगे, नहीं, मैं कर्जदार को परेशानी में डालना नहीं चाहता। उस तक भी बात पहुंच गई जिसने पैसे देने थे, वो इनके खौफ से ख्वारज़्म शहर में चला गया, किसी और शहर में चला गया। लोगों ने कहा कि देखो आप वहां के गवर्नर से खत लिखकर उसको गिरफ्तार करवाओ, और ये उस गवर्नर से इनकी रीच भी थी। कहने लगे, मैं हुकूमत से एक खत के लिए तमा करूंगा, इसके इवज हुकूमत कल मेरे दीन में तमा करेगी और मैं ये बोझ बर्दाश्त करने के लिए तैयार नहीं हूं। समझ गए कि आज खुशी से हुक्मरान, सदर, वजीर आजम जो भी है, मेरी खुशी पे उसको मजबूर करके उससे पैसे दिलवा देंगे, लेकिन कल वो मुझे इल्म के मैदान में कहीं ना कहीं मजबूर करेंगे, ये फतवा दो ये ना दो। खैर क्या किया, कहते हैं कि इन्होंने बिलाखिर अपने मकरूज से इस बात पर मुसालहत कर ली कि वो हर माह एक मखसूस रकम देगा, यानी इंस्टॉलमेंट दे के मुझे चीजें दे दे। लेकिन ना उसने देना था और ना दिया, और इमाम बुखारी का तमाम रुपया जाया हो गया। लेकिन आपने खिल्म और अफ का दामन हाथ से नहीं छोड़ा। अल्लाह हमें ऐसा दिल दे दे। इनके बारे में इमाम किरमानी कहते हैं, इमाम बुखारी कई कई दिन मुसलसल बगैर खाए पिए गुजार दिया करते थे, और कभी सिर्फ दो तीन बादाम खा लेना ही इनके लिए काफी हो जाता था। आपके दिल में क्या तस्वीर आ रहा है, बहुत गरीब थे? नहीं, तो अगली बात सुन लीजिए। लेकिन इसके साथ साथ वो बहुत सखी और गरीब नवाज और मसाकीन दोस्त इंसान थे। अपनी तिजारत से हासिल शुदा नफा, अब आप भी तो सोच रहे होंगे वो पैसे किधर जाते हैं जो कारोबार में लगाए हैं। हम तो कहते हैं ना, वो अपनी जात पे लगेंगे। जो नफा उधर से हासिल होता था वो तुलबा और मुहद्दसीन पर सर फरमा देते थे। हर माह फुकरा मसाकीन और तुलबा और मुहद्दसीन के लिए 500 दिरहम तकसीम फरमाया करते थे। सोच सकते है कोई नस्बत मुझे उनसे? हूं मैं ऐसी? मैं तो पहले जाके अपने लिए खाना खरीदूंगी, फिर देखूंगी जो बचेगा वो दूंगी गरीबों को। ये दरिया दिल लोग होते हैं, याद रखिए, देने वाले ही पाते हैं। कभी हम इन बातों को सुनते वक्त अपने ऊपर गौर करें तो हम तो अपनी जरा सी चीज बिगड़ी देखते हैं कट के फेंकते हैं, अब नहीं लेंगे, अब और लेकर आएंगे। और इतने बेनफ्स थे, किसी से इनको कोई लालच नहीं था। एक दफा इनके घर में ही कोई काम वाली औरत जो थी, या कोई भी इनके घर में औरत थी, तो एक जगह से ऐसी तरह से गुजरी जहां कागज दवात कलम वगैरह रखते थे। चलने में ठोकर लगी तो इनकी दवात की जो स्याही थी ना वो गिर गई फर्श पर। इन्होंने उसको टोका कि जरा देख के चलो, तो उसने आगे बदतमीजी की, कहती जगह ही कहाँ है आपके घर में जहां से मैं गुजरूं, रास्ता ही नहीं है, यानी हर तरफ तो चीजें आपकी इल्म की बिखरी हुई हैं। अब ये जवाब बड़ा बुरा था, लेकिन इमाम ने उसको हाथ बढ़ा के कहा, जा, मैंने तुझे आजाद किया। कोई पास बैठा तो उसने पूछा कि इसने तो बदतमीजी की है, आपको गुस्सा दिलाया, आपने इसको आजाद क्यों किया? आपने कहा कि इसके इस काम से मैंने अपने नफ्स की सलाह कर ली और इसी खुशी में इसे परवाने आजादी दे दिया, यानी सेल्फ कंट्रोल लिया, इससे सीखा मैंने, तो इस खुशी में इसको आजाद कर दिया कि इसने मुझे सब्र करने का मौका दिया। एक और बात सुन लीजिए इनके बारे में। एक मरतबा आपने अबू माशर, एक नाबीना बुजुर्ग से फरमाया, ए अबू माशर, मुझे माफ कर दो। उन्होंने हैरत से पूछा, आप माफी किस बात की मांग रहे हैं? अब गौर से सुनिएगा आगे से। कहने लगे, एक मर्तबा हदीस बयान करते हुए खुशी में अनोखे अंदाज से अपने सर और हाथों को आप हरकत दे रहे थे। कभी कुछ लोग होते हैं ना एक्सप्रेशन में सारे लाते हैं, मटकते हैं, कुछ होते हैं ना ऐसे कुछ लोगों के एक्सप्रेशन, तो वो हदीस बयान करते हुए खुश हो रहे थे और वो नाबीना थे, उनको नहीं पता कि इमाम बुखारी उनके ऊपर क्या कह रहे हैं। कहते हैं, लेकिन आपकी इस हरकत को देखकर मुझको हंसी आ गई। मैं आपकी शान में इसी गुस्ताखी के लिए आपसे माफी का तलबगार हूं। यानी आप हदीस बयान कर रहे थे, आप मेरे उस्ताद हैं, और आपकी इस छोटी सी हरकत पे मैं हंस पड़ा जो आपने नहीं देखा, तो गोया कि मैंने आपकी गुस्ताखी की, मुझे माफ कर दे। अबू माशर ने जवाब में अर्ज किया, ए हजरत इमाम, आपसे किसी किस्म की बास बरस नहीं है, यानी डोंट वरी, आपके ऊपर कोई गिला नहीं मुझे। और बेनियाज कितने थे, खालिद बिन अहमद जोहली, हाकमे बुखारा थे। इन्होंने एक मरतबा आपकी खिदमत में दरख्वास्त भेजी कि आप दरबारे शाही में तशरीफ लाकर मुझे और मेरे शहजादों को सही बुखारी और तारीख का दर्स दिया करें, घर में हमारे आए, हमारे कैसल में आए, हमें और हमारे बच्चों को इल्म दें। आपने कासिद की जुबानी कहला भेजा कि मैं आपके दरबार में आकर शाही खुशामदियों की फहरिस्त में इजाफा नहीं करना चाहता। यानी पहले ही बहुत है आपके पास खुशामद करने वाले, तो मैं तो नहीं आना चाहता, और ना मुझे इल्म की बेकदरी गवारा है। हमारे बड़े अक्सर कहते थे कि कुआं प्यासे के पास नहीं, प्यासा कुएं के पास आता है। पहले दौर में इल्म देने वालों का यही मिजाज था, लेकिन आज इस स्लोगन को बदलना पड़ता है। और अक्सर मैं खुद भी ये बात कहती हूँ, कभी कोई इस बात का इजहार करे, अच्छा आप आए ये हुए, तो मैं कहती हूँ, नहीं चले कुआं नहीं, बादल बन जाओ, बादल तो देने आता है, बस ले लो, तुम ले लो। लेकिन जब इल्म की इज्जत होती है ना, तो वाकई फिर उलमा में रौनक है और होनी चाहिए। आज हम तो कहते हैं खुदा के लिए पैसे ले लो पढ़ लो, हमारा तो ये हाल है, अल्लाह के लिए आ जाओ खाना खा लो पढ़ लो, आ जाओ सीख लो। आज यकीन करें ये जवाल है, जिस दिन इल्म फिर तुम्हारा अपनी असल पे जाएगा, आप देखेंगे जो उस्तादों की शान होगी, क्या पुलिस और डिक्टेटर्स और आमरियत वालों की शान होगी। आप आगे भी कुछ चीजें पढ़ेंगे इंशाल्लाह तो देखेंगे। तो इन्होंने जाना गवारा ना किया। अब सुनिए हाकिम को कैसा लगा। हाकिम ने दोबारा कहलवा भेजा, अच्छा चलो फिर शहजादों के लिए कोई खास वक्त रख लें, यानी स्पेशल क्लास शुरू कर लें जहाँ छोटे लोग नहीं आएंगे। अब इस पर इमाम का जवाब क्या होगा? کہنے لگے میراث نبوت میں کسی امیر غریب کا امتیاز نہیں ہے، اس لیے میں اس سے بھی معذور ہوں، میں یہ بھی نہیں کر سکتا، کیونکہ علم کسی امیر اور غریب کے لیے نہیں ہوگا۔ اب یہ دیکھیے چیلنج کن کو دے رہے ہیں، حاکم یعنی آج کے پریزیڈنٹ یا پرائم منسٹر۔ اگر حاکم بخارا کو میرا یہ جواب ناگوار خاطر ہو، یعنی میرا جواب اگر آپ کو برا لگا ہے، تو جبرن میرا درس حدیث روک سکتے ہیں، یعنی مجھے زیادہ سے زیادہ آپ حدیث کا درس دینے سے روکیں گے تو روک دیں، تاکہ میں خداوند قدوس کے دربار میں عذر خواہی کر سکوں۔ کہ روک لیں، میں کل اللہ کو کہہ دوں گا، پھر بھی نہیں چکے۔ ان جوابات سے حاکم بخارا سخت برہم ہوئے، اور اسی کے اوپر میں نے آپ کو ان کے حالات میں پچھلی نشست میں سنایا تھا کہ پھر ان کو وہاں سے نکالنے کی کوششیں ہو گئی تھیں۔ چلیے، یہ تو آپ کہیں گے علم کی باتیں کرتے ہیں ہر وقت، ان کو ان کا بھی یہ ٹاپک اچھا لگا، تو آئیے ذرا ان کی عبادات بھی دیکھ لیتے ہیں۔ عبادات سے شغف کیا تھا؟ کہ امام صاحب کو ایک دفعہ ایک باغ میں مدعو کیا گیا، دعوت دی کہ آئیے اس باغ میں۔ جب امام ظہر کی نماز سے فارغ ہو گئے تو نوافل کی نیت باندھ لی، یعنی فرض بھی پڑھ لی اب نفل پہ۔ نماز سے فراغت کے بعد قمیض کا دامن اٹھا کر کسی سے فرمایا، ذرا دیکھنا قمیض میں کوئی موذی جانور محسوس ہو رہا ہے؟ کبھی ہمیں بھی لگتا ہے نا چونٹی چڑھ گئی ہے کچھ ہے، تو کسی سے کہا ذرا میری قمیض دیکھنا۔ دیکھا گیا تو ایک زمبور نے، اسکارپین بچھو، 17 جگہ ڈنک لگائے ہوئے تھے، اور جسم کے نیش زدہ حصوں پر برم آ رہا تھا، یعنی جو سافٹ حصے تھے وہ زہر کی وجہ سے پھول گئے تھے۔ لوگوں نے کہا آپ نے پہلی ہی بار کیوں نہ چھوڑ دی نماز، یعنی آپ کو جب ڈنک لگا تو چھوڑ دیتے؟ کہا میں نے ایک ایسی صورت شروع کر رکھی تھی کہ درمیان میں اس کا قطع کرنا گوارا نہ ہوا۔ ہم تو سلام بعد میں پھیرتے ہیں، بچوں کو ڈانٹ پہلے دیتے ہیں۔ واللہ صبر تحمل۔ اور عبادت کیسی تھی؟ آخر رات میں 13 رکعتوں کا آپ ہمیشہ سفر اور خزر میں معمول رکھتے، اسوہ حسنہ کی پیروی میں تہجد کی نماز کبھی ترک نہ فرماتے۔ رمضان شریف میں نماز تراویح سے فارغ ہو کر نصف شب سے لے کر سحر تک تنہائی میں یعنی خلوت میں تلاوت قرآن پاک فرماتے، اور ہر تیسرے دن ایک قرآن پاک ختم کر لیتے، اور دعا کرتے اور فرماتے، یہ بڑی اہم بات ہے، فرماتے کہ ہر ختم پر ایک دعا ضرور قبول ہوتی ہے، ہر 3 دن بعد قرآن پاک پورا ہوتا تو ایک دعا اپنی مانگتے اور کہتے کہ قرآن کی تکمیل پہ ایک دعا تو ضروری قبول ہوتی ہے۔ کیا خوبصورت کمبینیشن تھے یہ لوگ، ہماری طرح نعمتوں میں پلے ہوئے نام بھی ہوں لیکن ان کے دل کتنے ہرے تھے، اور سنت کے ساتھ ان کا شغف کیا تھا کہ ایک دفعہ یعنی اللہ کے نبی کی سنت کی اتباع میں تیر اندازی کی مشق فرمائی، کہ حدیث میں ہے کہ تیر اندازی سیکھو، بچوں کو بھی سکھاؤ، تو انہوں نے تیر اندازی سیکھی، اس قدر کہ آپ کا نشانہ کبھی چوکتا نہیں دیکھا گیا۔ ایک مرتبہ آپ کا تیر ایک پل کی میخ پر لگا، یعنی ایک پل پہ کھڑے تھے اور وہاں جو کیل لگے ہوتے ہیں تو ان کا نشانہ ادھر پر لگا، جس سے پل تھوڑا سا ڈیمیج ہو گیا، یعنی لگا لیں کہ لکڑی تھی تو اس میں کیل چلا گیا تو لکڑی ہل گئی۔ آپ نے پل کے مالک سے درخواست کی، یعنی کسی کو بھیجا اپنے شاگردوں میں کہ جاؤ پل کے مالک کو جا کے بتا کے آؤ کہ میرے نشانے کی وجہ سے آپ کا پل خراب ہو گیا، یا تو پل کی مرمت کے لیے اجازت دی جائے یا پھر اس کا تاوان لے لیا جائے تاکہ ہماری غلطی کی تلافی ہو جائے، اور ایک اور جگہ میں آتا ہے کہ یا پھر تیسری صورت ہے کہ مجھے معاف کر دیا جائے، یا پیسے لے لیں یا بتا دیں کتنا خرچہ ہوگا تو ٹھیک کروا دیتا ہوں، یعنی یا خود کروا لیں تو پیسے لے لیں یا میں کروا دیتا ہوں، اور تیسری بات ہے معاف کر دیں۔ پل کے مالک حمید بن الازہر نے جواب میں آپ کو بہت بہت سلام کہلا بھیجا اور کہا کہ آپ بہر صورت بے قصور ہیں، میری تمام دولت آپ پر قربان ہے، یعنی اس نے کہا مجھے آپ سے کچھ نہیں چاہیے، خوش ہو گئے ہوں گے پیسے بچ گئے، یہ بچاتے نہیں تھے۔ پیغام پہنچنے پر آپ نے 500 احادیث بیان فرمائی اور 300 درہم بطور صدقہ فقراء و مساکین میں تقسیم فرمائے، یعنی کہ ایک اور کتاب ہے فتح الباری، اس کے مقدمے میں لکھا، یعنی خود کو سزا دی، 500 حدیثیں اور لکھی، یعنی اپنے علم کو بڑھایا اور مال دے کر صدقہ دیا کہ کل قیامت کے دن کوئی مجھے پوچھ نہ لے۔ سوچنے کی بات ہے، یہ کیسے لوگ تھے جن کے بارے میں ہم سوچ بھی نہیں سکتے، اور ہے کیسے تھے، حلیہ بھی سن لیجیے ان کا تھوڑا سا۔ قدرے یعنی درمیانے قد کے تھے اور دبلے پتلے جسم کے مالک تھے، بہت موٹے تازے نہیں تھے. سمرقند کے قریب ایک گاؤں خزتک میں دفن کیا گیا, وہی فوت ہوئے تھے. اور اس زمین کے نصیب میں علم و فضل کے خزانے کا حامل بننا مقدر ہو چکا تھا. آپ کی وفات کے وقت آپ کا کوئی حقیقی فرزند موجود نہیں تھا, بیٹا کوئی نہیں تھا ان کا اس وقت. کہتے ہیں کہ جب آپ کو لوگ قبر میں دفن کر چکے تو اس وقت قبر میں سے مشک کی خوشبو پیدا ہو گئی. یہ دیکھ کر لوگوں کو بہت حیرت ہوئی. بہت زمانے تک لوگ آپ کی قبر مبارک پر آ کر مٹی سونگھا کرتے تھے, گویا کہ یہ کرامت تھی کہ اللہ نے ان کی قدر کی ہے. ایک بزرگ فرماتے ہیں کہ امام بخاری کی وفات کے وقت شب کو میں نے خواب میں دیکھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم موجود ہیں اور آپ کے ساتھ صحابہ کی ایک کثیر تعداد موجود ہے. انہوں نے اللہ کے نبی کو سلام عرض کیا, آپ نے جواب نہ دیا. انہوں نے پوچھا, اللہ کے نبی آپ اس وقت یہاں کیسے تشریف فرما ہوئے؟ تو وہ بزرگ کہتے ہیں کہ اللہ کے نبی نے فرمایا, میں محمد بن اسماعیل البخاری کا منتظر ہوں. یہ خواب دیکھنے لے کہتے ہیں کہ اس خواب کے چند دن بعد میں نے سنا کہ امام بخاری کا انتقال ہو گیا. پھر کہتے ہیں جب میں نے یہ سنا تو مجھے اپنا خواب یاد آیا, تو میں نے ذہن کو پیچھے جا کے ٹٹولا تو جس وقت مجھے خواب دکھا اسی وقت عین وہی وقت تھا جب امام بخاری کی وفات ہوئی تھی. اللہ اکبر. جعفر بن مروزی, یہ بڑے مشہور ہیں امام مروزی, امام مروزی کہتے ہیں کہ اگر ہو سکتا کہ میں اپنی عمر کا کچھ حصہ حضرت امام بخاری کو دے کر ان کی عمر میں زیادتی کرا سکتا تو میں ایسا ضرور کرتا, کیونکہ میری موت عوام الناس میں سے ایک شخص کا مر جانا ہے. لیکن امام بخاری کی موت معمولی موت نہیں بلکہ ایک عالم کی موت اور علم کا ضائع ہو جانا ہے, سمجھے؟ یعنی میری زندگی لے کے اللہ ان کو دے دیتا تو فائدہ ہوتا. کیوں؟ اس لیے عربی کا ایک شعر بھی ہے, اذا مات ذو علم و فتویٰ فقد وقعت من الاسلام شلما. جب کوئی صاحب علم و فضل فوت ہو جاتا ہے تو دین اسلام میں ایک سوراخ پیدا ہو جاتا ہے, اور سوراخ بھی ایسا جس کو مٹانا یا ختم کرنا ممکن ہی نہیں ہوتا. اور آپ کو پتا کہ امام بخاری کی پیدائش اور وفات میں بھی کتنا حسن ہے. پیدا ہوئے رمضان جمعے کے دن اور فوت ہوئے عید کے دن. 194 ڈیٹ بھی بلکہ آپ کو ان کی لکھا دیتی ہوں. ان کی وفات یعنی کچھ دن کم 62 سال کی عمر میں ان کا انتقال ہوتا ہے, اور ان کی وفات عید کے دن ہوتی ہے. پیچھے سنا چکی ہیں آپ کو کہ کس طرح انہوں نے دعا مانگی تھی کہ اللہ اب زمین میرے اوپر تنگ ہونے لگ گئی ہے, لہٰذا تو مجھے فوت کر دے. آگے دکھاتی ہوں, لیکن ان کے کچھ اور بھی وصف تھوڑے سے ہم دیکھ لیتے ہیں کہ امام بخاری جو ہیں وہ کس طرح سے اللہ تعالیٰ نے ان کو اس عمر میں بھی خوبصورت نعمتیں دی تھی. ان کا حافظہ کیسا تھا؟ کہتے ہیں کہ بغداد میں جب ان کی شہرت پھیلی تو جب کبھی یہ بغداد میں آتے تو لوگ جوک در جوک ان کو ملنے آتے, لیکن ان سے لوگ حسد کرنے لگ گئے تھے, کچھ صاحب علم یہ بھی ہونے لگا. لہٰذا انہوں نے آپ کا امتحان لینے کا سوچا, اور 100 حدیثیں, یعنی 100 حدیثیں کس طرح لی, امیجن کیجئے گا, 100 حدیثیں ہیں نا, اور حدیث کے دو حصے ہوتے ہیں, ایک ہے روایت اور دوسرا ہے متن. روایت کس کو کہتے ہیں؟ نبی صلی اللہ علیہ وسلم سے لے کر نیچے حدیث پہنچنے تک کی چین. اور متن وہ الفاظ ہوتے ہیں جو اللہ کے نبی کے ہیں. لوگوں نے کیا کیا کہ 100 حدیثوں کو اس طرح سے لیا, ایک کا متن ایک کی روایت, ایک کا متن ایک کی روایت, یعنی خلط ملط کر دیا کنفیوز کرنے کے لیے, اور 10-10 لوگوں کو کہا کہ تم امام بخاری کے سامنے 10-10 حدیثیں پیش کرو, دیکھتے ہیں کیا ہوتا ہے. اصل میں وہ امام بخاری کا امتحان بھی لینا چاہ رہے تھے اور شو یہ کرنا چاہتے تھے کہ آپ کے پاس اتنا علم نہیں ہے, اور سارا شہر امٹ گیا. اب اس دور میں لوگ میچز نہیں دیکھتے تھے کرکٹ کے اور فٹ بال کے, وہ علم کی باتیں دیکھتے تھے. پورا شہر وہاں کہتے ہیں موجود ہے اور لوگ بیٹھے ہیں علم والے. ایک شخص آیا, اس نے ایک حدیث بیان کی. پوچھا, امام صاحب آپ نے یہ حدیث سنی بھی ہے؟ کہتے, لا ادری, میں نے نہیں سنی. انہوں نے کہا اچھا. اب جو ان کے ہاتھ سے تھے وہ تو خوش ہو رہے تھے نا کہ دیکھو لوگ کہیں گے بڑے علم والے, ان کو تو یہ حدیث بھی نہیں آتی. 10 حدیثیں باری باری بیان کی, ہر بات پہ امام کہہ رہے ہیں میں نے تو نہیں کبھی پڑھی, میں نے نہیں سنی, لا عرفو لا عرفو, میں اس حدیث کو نہیں جانتا. پہلا گیا، دوسرا گیا، 10 لوگ باری باری آتے گئے اور 100 حدیثیں بیان کر کے، اور ہر حدیث کے بارے میں امام بخاری کہنے لگے لا عرف ہوں، میں نہیں اس کو جانتا. دوسرے کہنے لگے لوگ جی بڑی تعریفیں کرتے تھے آپ امام بخاری کی، ان کو تو یہ اتنی معروف روایتیں یہ بھی نہیں آتی. جب سارے پورے ہو گئے اس کے بعد امام بخاری کھڑے ہوئے، لوگوں نے کہا کہ آپ بتائیے کہ آپ نے یہ حدیثیں نہیں سنی. پھر انہوں نے کہا کہ بیٹھے، اب آپ جو بات ہے نا غور سے سنیے گا، پہلے پوری 100 غلط حدیثیں سن لی، یعنی غلط روایتوں میں، پھر کھڑے ہو کے باری باری ان 10 میں سے 1 ایک کو بلاتے گئے اور اس کو کہا تم ادھر آؤ اور تم نے یہ حدیث اس طرح پڑھی ہے، یہ ایسے نہیں، یہ ویسے. اس کی ان 10 حدیثوں کی اصلاح کی، پھر دوسرے کی، پھر تیسرے کی، اور 100 لوگوں کو نہ صرف یہ کہ صحیح حدیث بتائی بلکہ ان کی غلط روایتیں بھی ان کو یاد تھیں. کیا ان کے بارے میں یہ بات کہہ سکتا کوئی؟ یعنی خود ان کے بارے میں اس دور میں بھی یہ بات معروف تھی کہ آج کے دور میں کوئی ان کا ثانی نہیں ہے. آپ کو تھا کہ سورت ملک کی آیت ہے نا کہ آسمان کی طرف نگاہ ڈالو پھر دوبارہ ڈالو اور تمہیں اس میں کوئی سوراخ اور نقص نہیں دکھے گا. فرجل بسر کرتینی ین قلب الیک البصر خاصیم وہو حسیر. دو بار دیکھ لو، ایک بار دیکھ لو، تمہیں تمہاری نظر تھک کے واپس آ جائے گی لیکن آسمان میں تمہیں کوئی نقص نہیں دکھے گا. یہ جملہ ایک اور صاحب علم نے امام بخاری کی کتاب کے بارے میں کہا ہوا ہے. اگلی نشست میں ہم انشاءاللہ بخاری پہ باتیں کریں گے کس طرح سے وہ کہتے ہیں کہ صحیح بخاری کو ایک نظر سے پڑھو، دوسری سے پڑھو، لیکن اس میں کوئی نقص نہیں ہے. اور ان کا حال کیا تھا؟ یعنی ایک مشہور قول ہے محدثین کی اصطلاح میں کہ الاسناد من الدین. جب کبھی آپ کو حدیث پڑھاؤں گی تو میرے منہ سے آپ شاید ہر روز یہ جملہ سنیں گے اگر آپ کے نصیب میں ہوا تو. الاسناد من الدین، دین اصل میں اسناد کا نام ہے. ولول الاسناد، اور اگر سندیں نہ ہوتی لقال من شاء وما شاء. اگر سند کو دین سے نکال دیں تو پھر دین کیا ہے؟ جس کا جو دل چاہا اس نے کہہ دیا. کی لوگ قال کا نام دین ہے، جیسے آج کے دور میں پوچھیں یہ لوگ کہتے ہیں. تو محدثین الفاظ سے زیادہ سند پہ غور کرتے تھے کہ اگر یہ چین ختم ہی کر دی جائے، یہ انویسٹیگیشن ہی نہ کی جائے، تو پھر کیا بڑی بات ہے کہ کسی نے بھی کوئی بات کہہ دی؟ آپ کے پاس تو کوئی کرائیٹیرین بھی نہیں تھا. امام بخاری کی اسپیشلٹی جو تھی وہ یہی علم الرجال تھا. نہ صرف یہ کہ یہ حدیث نوٹ کرتے تھے بلکہ حدیث بیان کرنے والے لوگ. علم الرجال کس کو کہتے ہیں؟ وہ لوگ جنہوں نے حدیثیں نریٹ کی ہیں نا، ان کے حالات زندگی، ان کے بارے میں. اور پہلی کتاب آپ کو میں نے پچھلے ایک سیشن میں بتایا تھا کہ ان کی پہلی کتاب ہی اس بارے میں تھی جو 18 سال کی عمر میں انہوں نے لکھی تھی، جس میں ان کے بارے میں یہ بات ہوئی ہے. اللہ اکبر. ایک ان کے بارے میں قول ہے، حافظ احمد بن حمدون کہتے ہیں کہ میں عثمان بن ابو سعید کے جنازے میں حاضر ہوا. امام بخاری بھی تشریف لائے ہوئے تھے. اس موقع پر امام محمد بن یحییٰ زہلی نے امام بخاری سے اسماء روات اور علل حدیث کے سلسلے میں کچھ پوچھا. امام بخاری نے اس قدر جلدی سے ان کے جوابات عنایت فرمائے جیسے کوئی قل ہو اللہ احد کی تلاوت کرتا ہے. سوچے بغیر فر فر ان کو بتانا شروع کر دیا. اور آپ کو پتا ہے کہ یہ ذہن اور حافظہ یہ سب کچھ اللہ تعالیٰ کی دین بھی تھی اور ان کے یہ سارے کردار کا ایک عکس بھی تھا. ان کے بارے میں ایک بڑا ہی خوبصورت واقعہ. امام بخاری نشا پور میں مقیم تھے. اس زمانے کا واقعہ ابو احمد آمش بیان کرتے ہیں کہ میں امام بخاری کی مجلس میں حاضر ہوا. امام مسلم بھی تشریف لائے اور ایک معلق حدیث کا درمیانی حصہ سنا کر، معلق مین جس کا ادھر ادھر سے کوئی جوڑ نہیں مل رہا، لٹکی ہوئی حدیث، یہ حدیث آپ کے پاس ہو تو اسے ذرا متصل بیان کر دیں. اور انہوں نے وہ حدیث کے الفاظ بھی بتا دیے. کہتے ہیں کھڑے کھڑے بغیر کسی تیاری کے امام بخاری نے وہ پوری حدیث بیان کر دی. حدثنا بن ابی اویس قال حدثنی اخی عن سلیمان بن بلال عن عبداللہ، اور آخر تک حدیث بیان کر دی. کہتے ہیں اس مجلس کا قصہ ہے کہ کسی نے یہ حدیث سند کے ساتھ پڑھی. اب یہ سند جو بیان کی وہ آپ کو چھوڑ رہی ہوں، لیکن حدیث سن کر امام مسلم بولے کہ اس حدیث کی اس سے اونچی سند ساری دنیا میں نہیں. یعنی امام مسلم نے تعریف کی کہ اتنی پیاری سند ہے، لیکن امام بخاری بولے ٹھیک ہے لیکن اس کی سند معلول ہے، کہ اس کی سند میں علت ہے. یہ سن کر امام مسلم حیرت میں رہ گئے اور فرمانے لگے کہ علت سے آگاہی فرمائے. امام نے فرمایا رہنے دیجئے، جس پر اللہ نے پردہ ڈال دیا اس پر آپ پردہ ڈالا رہنے دیں۔ کیونکہ پھر کسی ایک کی برائی آ جاتی تھی نا کہ اس میں یہ نقص تھا، حافظہ کمزور تھا یا یہ غیبت کرتا تھا، تو کہا میں نہیں بتاؤں گا، لیکن جب امام مسلم نے اصرار فرمایا تو پھر انہوں نے اس حدیث میں جو علت تھی وہ بیان کر دی۔ ان کا انداز کیا تھا، حدیث لیتے کیسے تھے، اس کو بھی سن لیجئے، تو پھر آپ اس ذرا اس دنیا سے گزر کے تو دیکھیں۔ آپ کو پتہ ہے کہ حدیث لینے کے طریقے کے اندر جو ریسرچ ہوتی ہے نا، اس کو جرح کہتے ہیں۔ یہ تو ہماری جرح ہے نا، جب ہم تو ویسے بڑی جرح کرتے ہیں، چھوٹی چھوٹی باتوں پہ جرح کرنے لگتے ہیں، لیکن محدثین کی اصطلاح میں حدیث لینے کے علم میں جو ریسرچ کی جاتی تھی نا، اس کو جرح کہتے تھے۔ قرآن پاک میں آیت آتی، یا ایھا الذین آمنوا اذا جاءکم فاسق بنبإ فتبینوا، کہ لوگو جو ایمان لائے ہو، جب تمہارے پاس کوئی فاسق کوئی خبر لے آئے تو پہلے ریسرچ کر لیا کرو۔ اس آیت کے ٹکڑے پر محدثین نے بہت عمل کیا، لیکن پھر ایک ایسا وقت آ گیا کہ جب وہ حدیثیں مختلف قسم کی گھڑی جانے لگی۔ آپ کو یاد ہے پہلے سیشن پہ میں نے آپ کو ہسٹری میں سنایا تھا کہ صحیح بخاری کی ضرورت کم محسوس ہوئی جب مختلف قسم کی حدیثیں لوگ وضع کرنے لگ گئے تھے۔ آج وہ نام لکھ لیجئے، میں نے بہت دفعہ اپنی تفسیروں میں یہ بات نوٹ کرائی، لیکن نام آج سامنے ہے، عبد الکریم کو وضع کہا جاتا تھا۔ اس نے 4000 حدیثیں وضع کی، وضع سمجھتے ہیں فیبریکیٹ کی، خود حدیثیں لکھ کے اس نے نبی صلی اللہ علیہ وسلم کے نام سے ڈال دی۔ خوارج اور رافضی یعنی روافض میں موضوع حدیثوں کا ایک انبار موجود رہا۔ اس دور میں پھر جرہ کا سلسلہ شروع ہوا، اور اس طرح سے کہا گیا کہ نہیں، اگر کسی حل کرنے والے میں کوئی کمی بیشی ہے تو اس کو پیش کرو، یہ غیبت نہیں ہے۔ اس کے باوجود امام بخاری جب کسی کے حالات زندگی دیکھتے پڑھتے تو اتنی حدیث پہ احتیاط کرتے کہ اس دور میں جو محدثین کے اندر لفظ تھے نا، کہتے تھے یہ لفظ ودا ہے، یعنی ودا کرتا ہے، فیبریکیٹر ہے، کذاب ہے، جھوٹا ہے، لیکن امام بخاری کہتے تھے میں یہ لفظ نہیں استعمال کروں گا، بلکہ المتروک، یعنی یہ حدیث متروک ہے، اس بندے کو بیچ میں سے نکال دیتے تھے۔ کہتے تھے جب میں کسی حدیث کو متروک یا منکر الحدیث وغیرہ کہہ دوں تو سمجھ لو کہ تم اس کی حدیث نہیں لے سکتے۔ کیوں؟ لوگوں نے پوچھا کہ آپ کیوں نہیں کہتے یہ کذاب ہے؟ کہتے ہیں یہ احتیاط اس لیے کہ کل کسی مسلمان کی غیبت کے گناہ میں ملوث نہ ہو جاؤں۔ اور کہتے ہیں کہ غیبت کے بارے میں قیامت کے دن کوئی مجھ سے پوچھ نہیں سکے گا، یعنی امام بخاری وہ شخصیت ہے جو اپنے بارے میں یہ دعویٰ کرتے ہیں کہ قیامت کے دن کوئی ایک شخص ایسا نہیں آ سکتا میرے سامنے جو یہ کہے کہ امام تو نے میری غیبت کی تھی، اللہ اکبر۔ اور وہی ان کا تقویٰ جو پیچھے تفاسیر میں سنا چکی ہیں آپ کو واقعہ، کہ ایک سفر میں تھے، دریا کا سفر تھا، آپ کے پاس 1000 اشرفیاں تھیں، راستے میں ایک شخص نے ان سے دوستی کی، عقیدت مندی کا اظہار کیا، اعتماد بڑھا لیا، امام صاحب نے اشرفیوں کی اطلاع اس کو دے دی۔ اگلے دن جب وہ شخص سو کر اٹھا تو کھڑے ہو کے رونا شروع ہو گیا، کہنے لگا لوگوں میری 1000 اشرفیاں تھیں گم ہو گئی ہیں۔ سامان کی تلاشی شروع ہوئی، امام نے یہ دیکھ کر اشرفیاں میرے پاس ہیں اور 1000 ہیں، یعنی امام صاحب کو پتہ تھا کہ اشرفیاں میرے پاس ہیں میری ہیں، لیکن اب اس کے شور مچانے پہ لوگ یہی سمجھیں گے کہ یہ اس کی ہیں تو تلاشی میں ضرور مجھ پر چوری کا الزام لگ جائے گا، اور اس شخص کا مقصد بھی یہی تھا کہ وہ ان کو بدنام کرنا چاہتا تھا۔ امام صاحب نے چپکے سے وہ تھیلی سمندر میں ڈال دی، باقی لوگوں کی طرح امام صاحب کی تلاشی لی، لیکن اشرفیاں ہاتھ نہ لگیں۔ جہاز والوں نے اسی شخص کو برا بھلا کہا کہ بیٹھ جاؤ، ہیں ہی نہیں اشرفیاں تو تم کی شور مچاتے ہو۔ خیر بات ختم ہو گئی۔ سفر ختم ہونے پر اس نے امام سے اشرفیوں کے بارے میں پوچھا، اب یہاں سنیے گا، بڑی پتے کی بات ہے، کہنے لگا کہ آپ کے پاس اگر اشرفیاں تھیں ہی نہیں تو بتایا کیوں آپ نے مجھے جھوٹ کے بولا؟ کہنے لگے میرے پاس تھیں، میں نے ان کو سمندر میں ڈال دیا۔ وہ بولا اتنی بڑی رقم کا نقصان آپ نے کیسے برداشت کر لیا؟ چلے آپ کی وجہ مجھے مل جاتی کسی کا فائدہ ہی ہوتا، آپ نے سمندر میں ڈال کے نقصان کر دیا۔ کہنے لگے جس دولت سکاحت کو میں نے تمام عمر عزیز گنوا کر حاصل کیا ہے، سکاحت میں سکا ہونا یعنی ریلائبل ٹرسٹ وردی کہہ لیجئے، کہتے ہیں یعنی جو ٹرسٹ میں نے ساری زندگی گزار کر حاصل کیا، جو آج پوری دنیا میں مشہور ہے، کیا چوری کا الزام اس کو اپنے اوپر لے کر ضائع کر دیتا؟ ان اشرفیوں کے عوض اپنی دیانت و امانت اور سکاحت کا سودا کر لیا، میرے لیے یہ ہرگز مناسب ہے۔ لیکن آج بہت سارے لوگ جو ہیں وہ ان کے بارے میں عجیب و غریب باتیں کرتے ہوئے دکھتے ہیں، اور یاد رکھیے کہ امام بخاری کا کوئی مسلک نہیں تھا۔ آج ایک بہت دکھ کی بات ہے، یہ ایک سائیڈ ایشو ہے لیکن کرنا ضروری ہے، आप देख रहे हैं कि चारों आइमाए कराम के दौर के करीब के दौर में ही इमाम बुखारी खुद भी मौजूद है, और ये वो दौर था कि जब इमामों के नाम पर उम्मत चार फिरकों में बंटने शुरू हो गई थी। और आज लोगों ने इवन सही बुखारी के अंदर तो चेंज नहीं कर सकते कुरान की तरह, जिस तरह कुरान में तब्दीली नहीं हो सकती ना, पक्की बात है इस तरह किताब की भी है। इस दौर में आज लोग बुखारी में चेंज नहीं कर सकते, लेकिन उसकी शरह जब लिखते हैं ना, उसमें अपना मसलक साबित करते हैं। और हर स्कूल ऑफ थॉट ने ये साबित करने की कोशिश की है कि इमाम बुखारी हनफी थे, शाफ़ी थे, मालकी थे या अहमदी थे। लेकिन इमाम बुखारी का अपना अमल जो था वो ये है कि वो खुद कहते हैं कि मैं मुकल्लद नहीं हूँ। इमाम बुखारी ने जितना इल्म जमा किया, उनके पास इल्म का खजाना था। किसी का ये कहना कि इमाम बुखारी हनफी थे, बल्कि इनके ऊपर एक बात बहुत है कि ये शाफी थे। ये हकीकत है कि इमाम शाफी के बहुत सारे फतावा के साथ इमाम बुखारी का इत्तफाक है, लेकिन इसके बावजूद उन्होंने अपनी ही किताबों में इमाम शाफी के बहुत सारे अवामिल के ऊपर तनकीद भी की है। तो ये तो ऐसे ही है जैसे कोई सूरज को चिराग दिखाए, कि जिसके हाथ में इल्म का सोर्स मौजूद है। देखिए, हदीस में से ही किताबें अखज होनी थी ना। ये एक बड़ा नुक्ता है सोचने का, अगर आप थोड़ा सा साथ चले, कि जिन्होंने भी किताबें लिखी हैं फिक की, हदीस में से लिखी है ना। इमाम अबू हनीफा रहमतुल्लाह ने अगर बात लिखी तो हदीस में से लिखी ना, और अगर इमाम मालिक ने लिखी, शाफी ने लिखी, तो हदीस में से लिखी। तो इमाम बुखारी के पास तो खुद हदीस का मेन सोर्स है। ये मतलब है कि ये तो ऐसे ही है कि जिसका बाग है आप उसी से कहें कि आप मेरे से आम खरीद लें, तो उसके पास तो आमों का बाग था। तो बहरहाल आप देख सकते हैं कि ये शख्सियात कोई आम शख्सियात नहीं होती। अल्लाह ताला ने इनको बहुत ही ज्यादा आला मुकाम दिया होता है, और किस तरह से ये करते हैं, इंशाल्लाह हम कुछ और इनकी बातें अगले सेशंस में भी लेते रहेंगे, जब तक कि हमारे अपने दिल में ये बात ना बैठ जाए कि हमने भी इसी तरह के बनना है जैसे कि ये लोग थे। इंशाल्लाह हम इस सिलसिले को जारी रखेंगे और कुछ ना कुछ बातें इनके बारे में हमारे गुफ्तगू में रहेंगी। आज इतना काफ़ी है। सुभानक अल्लाहुम्मा व बिहमदिक, अशहदु अल्ला इलाहा इल्ला अंत, अस्तग़फिरुका व तूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नक अंतस समीउल अलीम, व तूब अलैना इन्नक अंतत तव्वाबुर रहीम। व सल्लल्लाहु तआला खैरि खल्क़िही व असहाबिही अजमाईन बिरहमतिका या अरहमुर राहिमीन।